यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। अर्थतन्त्रको सुधार र संविधान संशोधनको विषयमा छलफल भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। उद्योग धन्दा बन्द हुने गरी कुनै पनि गतिविधि गर्न नदिइने प्रधानमन्त्री ओलीद्वारा स्पष्ट। डेडिकेटेड फिडर ट्रंक लाइनबाट खपत भएको विद्युत महसुलको बक्यौता रकम 15 दिनभित्र असूल गर्ने सरकारको निर्णय। गलत क्रियाकलापमा संलग्न जोसुकै भए पनि कार्यवाहीबाट उम्कन नसक्ने सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङको प्रतिबद्धता। आज हरिबौधिनी एकादशी पर्व मनाइँदै काठमाण्डु उपत्यकाभित्र र बाहिरका विभिन्न स्थानमा विशेष मेला लाग्दै र जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन कोप 29 अजरबैजानको बाकुमा शुरू।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक सुधार र संविधान संशोधनको विषयमा आवश्यक छलफल भइरहेको बताउनु भएको छ। विराटनगर विमानस्थलमा हिजो पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै प्रधानमन्त्री ओलीले अर्थतन्त्रको सुधार र संविधान संशोधनका लागि कांग्रेस र एमाले दुवैले गम्भीरताका साथ काम गरिरहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले कुनै पनि अवस्थामा उद्योग धन्दा बन्द हुने परिस्थिति आउन नदिने र उद्योग क्षेत्र निर्वाध रूपमा सञ्चालन हुने विश्वास दिलाउनुभयो। हिजै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको 13 दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले संविधान संशोधन संसदले गर्ने भएकाले सोही अनुसार प्रक्रिया शुरू हुने जानकारी दिनुभयो। त्यसका लागि सरकार र सत्ता पक्षका तर्फबाट तयारी भइरहेको उहाँले बताउनुभयो। प्रदेश सरकारले विकासको कामसँगै सुशासनका क्रियाकलापलाई पनि निरन्तर अगाडि बढ़ाउनु पर्नेमा जोड़ दिनुहुँदै प्रधानमन्त्री ओलीले संघीयता थप बलियो बनाउन प्रदेश र स्थानीय तहले सही ढंगले काम गर्नुपर्ने बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस बीच संक्षिप्त भेट भएको छ। अजरबैजानको बाकुमा जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको 29 सम्मेलन कोप 29 भाग लिन कतारको दोहाबाट अजरबैजानको बाकु जाने क्रममा विमानमा उहाँहरूबीच जलवायु परिवर्तनबाट उत्पन्न समस्याका बारेमा संक्षिप्त कुराकानी भएको राष्ट्रपति पौडेलका प्रेस सल्लाह किरण पोखरेलले जानकारी दिनुभयो। जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको 29 सम्मेलन कोप 29 उच्च स्तरीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल कतारको दोहा हुँदै त्यहाँ पुग्नु भएको हो। कोप 29 अन्तर्गतको सम्मेलनमा राष्ट्रपति पौडेलले उच्च स्तरीय सत्रको विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सम्मेलनका क्रममा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानकर्षण गराउन यही कार्तिक 28 गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्च स्तरीय सत्र सञ्चालन गर्ने कार्यसूची रहेको छ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले समाज र राजनीतिक क्षेत्रमा देखिएको भ्रष्टीकरण र अपराधीकरण रोक्न वर्तमान सरकार दृढ संकल्पित रहेको बताउनु भएको छ। मन्त्री परिषदको आइतबारको बैठकको निर्णय सार्वजनिक गर्न हिजो मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा संचारकर्मीको जिज्ञासामा वहाँले समाजमा देखिएका गलत कार्यको रोकथाम तथा नियन्त्रण गर्न सरकार निरन्तर क्रियाशील रहेको बताउनुभयो। सरकारका प्रवक्ता समेत रहनुभएका संचार मन्त्री गुरूङले कोशी प्रदेशका कानून मन्त्रीमाथि अघि बढ़ाइएको कार्यवाही एउटा संकेत भएको बताउनुहुँदै मन्त्री गुरूङले गलत क्रियाकलापमा संलग्न हुने जो कोही भए पनि छूट नहुने उल्लेख गर्नुभयो। सरकारले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट खपत भएको विद्युत महसुलको बक्यौता रकम 15 दिनभित्र असूल गर्ने निर्णय गरेको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा मन्त्री परिषदको आइतबारको निर्णय सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले 15 दिनभित्र विद्युत महसूल बक्यौता उठाउने र बक्यौता नतिरेका उद्योगका काटिएको बिजुली 24 घण्टाभित्र जोड्ने निर्णय भएको बताउनुभयो।
डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत उपभोग गर्ने ग्राहकहरूले खपत गरेको विद्युतको बक्यौता रकम टाइम अफ डे मिटर समेतको आधारमा महसुल निर्धारण तथा असुली सम्बन्धी तत्काल प्रचलित कानून बमोजिम गणना गरी 15 दिनभित्र असुल उपहार ऊर्जा जलस्रोत सिंचाई मन्त्रालयले गर्ने गराउने निर्णय भएको छ। डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत उपभोग गर्ने ग्राहकहरूको विद्युत महसुल सम्बन्धी विवादका कारण विद्युत आपूर्ति बन्द हुँदा उत्पादन घट्न गएको, उद्योगमा कार्यरत श्रमिकहरूको रोजगारीमा प्रत्यक्ष असर परेको एवं समग्र अर्थतन्त्रमा प्रभाव परेको हुँदा यसरी विद्युत आपूर्ति बन्द गरिएका उद्योगहरूमा 24 घण्टाभित्र विद्युत लाइन जडान गर्ने व्यवस्था गर्न ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयलाई त्यसै व्यवस्था मिलाउन निर्देशन दिएको चाहिँ निर्णय सुनाउन चाहन्छु।
सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरीश चन्द्र लालको संयोजकत्वमा विद्युत महसूल सम्बन्धी विवाद समाधानका लागि गठित जाँचबुझ आयोगले गत वैशाख 23 पेश गरेको प्रतिवेदन सार्वजनिक गर्न ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने निर्णय समेत मन्त्री परिषद बैठकले गरेको छ। मन्त्री परिषद बैठकले कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष आईएफएडीमा नेपाल सरकारका तर्फबाट अमेरिकी डलर 75,000 योगदान भुक्तानी गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। त्यस्तै स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डाक्टर गुणराज लोहनीको राजीनामा स्वीकृत भएको संचार मन्त्री गुरूङले जानकारी दिनुभयो। मन्त्री परिषदको बैठकले भन्सार महसूल नियमावली 2081 र राहदानी दोस्रो संशोधन नियमावली 2081 स्वीकृत गर्ने निर्णय समेत गरेको छ। नेकपा माओवादी केन्द्रले मंगिर 16 गते हुने उपनिर्वाचनका लागि तल्ला कमिटिबाट सिफारिस भएका उम्मेद्वारको नाम अनुमोदन गरेको छ। नेकपा माओवादी केन्द्रको हिजो बसेको केन्द्रीय कार्यालय बैठकले आगामी मंगिर 16 गते हुने स्थानीय तह उपनिर्वाचनका लागि प्रदेश र जिल्ला कमिटिबाट सिफारिस भएका उम्मेद्वारहरूको नाम अनुमोदन गरेको पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो। बैठकले निर्वाचनमा सफलता हासिल गर्न योजना र कार्यक्रम बनाउन सबै पार्टी नेता कार्यकर्तालाई आग्रह समेत गरेको छ। बैठकले मंगिर मसान्तसम्म पालिका सभा र खबरदारी सभा सँगसँगै लगेर प्रभावकारी जनपरिचालनको कार्यक्रम गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रका प्रवक्ता सापकोटाले जानकारी दिनुभयो। माओवादी केन्द्रले पुस 2 गते केन्द्रीय समिति बैठक बस्ने निर्णय गरेको पनि पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताउनुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई शक्ति सम्पन्न, निष्पक्ष र स्वतन्त्र बनाइनुपर्नेमा सांसदहरूले जोड़ दिनुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन 2048 संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा संशोधनकर्ता सांसदहरूले अख्तियार राजनीतिको छायामा पर्न नहुनेमा जोड़ दिनुभयो। सांसदहरूले अख्तियारलाई शक्ति सम्पन्न, निष्पक्ष र स्वतन्त्र बनाउने कुरामा विधेयकमा ध्यान दिनुपर्ने बताउनुभयो। उप प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले राष्ट्रिय विभूति एवं नेपाल सम्बन्धका प्रवर्तक शंखधर साखवाबाट नेपाली समाजले प्रेरणा लिनुपर्ने बताउनु भएको छ। शंखधर साखवा दिवसका अवसरमा नेपाल सम्बद्ध नु द राष्ट्रिय समारोह समितिले हिजो काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा उहाँले साखवाले तत्कालीन नेपाली समाजमा सामाजिक सुधारकका रूपमा अतुलनीय योगदान गर्नुभएको बताउनुभयो। सरकारले श्रम स्वीकृति नै नलिई विदेशमा काम गरिरहेका नेपाली श्रमिकले अब श्रम स्वीकृति लिएर वैधानिक हैसियत प्राप्त गर्न पाउने व्यवस्था मिलाएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सन् 2024 सेप्टेम्बरलाई कट अफ डेट मानेर उनीहरूलाई श्रम स्वीकृति दिने निर्णय गरेको मन्त्री शरद सिंह भण्डारीले जानकारी दिनुभयो। श्रम स्वीकृति नलिई विदेशमा श्रम गरिरहेका घरेलु सहित सबै श्रमिकले यस व्यवस्थाबाट लाभ पाउन सक्नेछन्। श्रमिकलाई श्रम स्वीकृतिको प्रक्रियामा ल्याउन सम्बन्धित मुलुकमा रहेको नियोगका साथै नेपाली संघ संस्थालाई पनि परिचालित गरिने मन्त्री भण्डारीको भनाई छ। परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवाले नेपालमा लैंगिक समानता र महिला सशक्तिकरणका क्षेत्रमा गएका तीन दशक यता धेरै नै उपलब्धि भए पनि चुनौतीहरू पनि रहेको बताउनु भएको छ। यूएन वुमनद्वारा हिजो राजधानीमा आयोजित बेइजिङ प्लस 30 सिभिल सोसाइटी रिसोर्ट सार्वजनिक गर्नुहुँदै मन्त्री डाक्टर राणाले 30 वर्ष अघि बेइजिङमा सम्पन्न विश्वका नेताहरूको सम्मेलनपछि नेपालमा पनि महिला अधिकार लैंगिक समानता तथा महिला सशक्तिकरणका क्षेत्रमा धेरै काम भएको बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले नेपाल भारत बीचको सम्बन्ध बहुआयामिक र प्रगाढ़ रहेको बताउनु भएको छ। बागबजार स्थित काठमाण्डु मोडेल कलेजमा हिजो भएको भारत नेपाल फ्रेण्डशिप समिट 2024 ग्लोबलाइजेशन एण्ड सोसियो इकोनोमिक डेभलपमेन्ट कार्यक्रममा मन्त्री गुरूङले नेपाल र भारतको शैक्षिक सम्बन्ध बलियो हुन सके दुई देश बीचको ज्ञान सिप तथा कला कौशल आदान प्रदानमा सहज हुने बताउनुभयो। समिटले बौद्धिक र शैक्षिक बहस सिर्जना गर्ने तथा कुशल शैक्षिक नेतृत्व निर्माण गर्न सघाउ पुग्ने उहाँले धारणा राख्नुभयो। निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत तोकेको छ। आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद सापकोटाका अनुसार मंगिर 16 गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरिएको हो। प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ। आषाढ़ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिनमा क्षीर सागरमा सुतेका विष्णु ब्युझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ। हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिंगारी फूलमालाले सजाएर आज विवाह गरिन्छ। आजका दिन काठमाण्डु उपत्यका चार नारायण, भक्तपुरको छागु नारायण, ललितपुरको विशंखु नारायण, काठमाण्डुका शेष नारायण र इन्चंगु नारायण स्थानमा विशेष मेला लाग्ने गर्दछ। यहाँ जान नसक्नेले काठमाण्डुको उत्तरमा रहेका बुढा नीलकण्ठ नारायण स्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ। आजै देशभरका नारायण मन्दिरमा पनि विशेष पूजा तथा मेला लाग्ने गर्दछ। दाजुभाइ तथा दिदी बहिनी बीचको प्रेमको प्रतीकको रूपमा मनाइने समा चकेवा पर्व लोप हुने अवस्थामा पुगेपछि त्यसको संरक्षणको प्रयास शुरू भएको छ। मिथिला सहित तराई मधेसको लोक सांस्कृतिक पर्व समा चकेवा बढ़दो शहरीकरण तथा एकल परिवारका कारणले लोप हुन थालेको सरकारवालाको भनाई छ। जनकपुरबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
बढ़दो शहरीकरण तथा एकल परिवारका कारणले लोप हुन थालेको मिथिला सहित तराई मधेसका लोक सांस्कृतिक पर्व समा चकेवाको संरक्षणको प्रयास शुरू भएको छ। प्रत्येक वर्ष कार्तिक शुक्ल पक्ष पञ्चमी तिथिका दिनदेखि पूर्णिमासम्म मनाइने समा चकेवा पर्वको रौनकतामा केही कमी आएको छ। शहरी क्षेत्रमा फाटफुट रूपमा मात्र दिदी बहिनीले भेला भएर खेलिने समा चकेवा पर्व ग्रामीण क्षेत्रमा अहिले पनि जीवित रहेको छ। समा चकेवा पर्वलाई कसरी संरक्षण गर्न सकिन्छ भन्ने विषयमा समा चकेवा निर्माणको प्रशिक्षण दिइरहनु भएकी युवी पाठक,
यसलाई संरक्षण गर्नको लागि समा चकेवाको पर्व जुन हुन्छ नि त्यसलाई अपनाउनु पर्छ। खेल्ने जुन प्रचलन छ, जुन भाइ बहिनको अटुट बन्धन खेलेर मनाउँछौ, बच्चाहरूले पनि खेल्छ, त्यसको लागि सबभन्दा पहिले यस पर्वलाई चाहिँ बचाएर राख्नुपर्छ, खेल्नुपर्छ, मनाउनु पर्छ।
दाजु भाइको दीर्घ जीवन समृद्धिको कामना सहित मनाइने समा चकेवाको संरक्षण गर्नका लागि नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान तथा मैथिली विकास कोष जनकपुरधामको आयोजनामा 6 मूर्ति कला निर्माण कार्यशाला जनकपुरधाममा शुरू भएको छ। समा चकेवा पर्वको संरक्षणका लागि कार्यशाला आयोजना गरेको बताउँदै मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी,
मिथिला क्षेत्रमा यो मौलिक लोक पर्व हो, यो दिदी बहिनी भाइ बीचमा चाहिँ माया प्रेम स्नेहको लागि पर्व मनाउने गरिन्छ पुरापुर कालदेखि नै, अहिले लोप हुने अवस्थामा चाहिँ आइपुगेको छ। यसलाई पुनः हामी जनमानस सबैले यो खेलो सबैको साउँ जाओस् सबैले जानकारी पाओस् भन्ने उद्देश्यले गरिएको हो।
गहिरो सामाजिक सन्देश दिने समाज चकेवा पर्वको महत्वका विषयमा संस्कृतिविद एवं वरिष्ठ साहित्यकार डाक्टर राजेन्द्र प्रसाद विमल।
हाम्रा जति पनि चाड पर्वहरू छन् ती सबै हाम्रा जीवन मूल्यका व्यावहारिक जीवनमा अभिव्यक्ति मात्रै हुन्। त्यसैले त्यो प्रत्येक चाड पर्वको पृष्ठभूमिमा रहेको जीवन मूल्यलाई हामीले बुझ्नुपर्छ। समाज चकेवा अहिलेको समयमा जसलाई हामीले एटोमिक फ्यामिली भन्छौ, त्यो सामाजिक संरचना, पारिवारिक संरचना र वैश्विक संरचना जुन अहिले धराशायी हुँदैछ त्यसमा यसले धेरै महत्वपूर्ण भूमिका खेलेको छ।
दाजुभाइ र दिदी बहिनीको प्रेम प्रतीकको रूपमा मात्र नभई समाज चकेवाले दिने सन्देश महत्वपूर्ण भएकोले यसको संरक्षण गर्ने दायित्व हामी सबैको रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
अब अन्तर्राष्ट्रिय समाचार। बढ्दो जलवायु चुनौती सम्बोधन गर्ने उद्देश्यले अजरबैजानको राजधानी बाकुमा जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र फ्रेमवर्क कन्भेन्सन COP29 सम्मेलन शुरू भएको छ। करिब 200 देशका नेताहरू आगामी दुई हप्तासम्म बाकुमा जारी हुने सम्मेलनमा जलवायु संकटको सामना कसरी गर्ने भन्ने विषयमा केन्द्रित भई छलफल गर्नेछन्। देशहरूले उत्सर्जनमा कटौती र विश्वव्यापी आपूर्ति श्रृंखलामा थप उधार लगायतका व्यवस्था गर्न नसकेसम्म कुनै पनि अर्थव्यवस्था G20 सहित अनियन्त्रित विश्वव्यापी उष्णताबाट बाँच्न नसकिने तथा गम्भीर मुद्रास्फीति प्रभावबाट उम्कन नसक्ने राष्ट्रसंघले जनाएको छ। राष्ट्रसंघका अनुसार विश्वव्यापी तापक्रम उच्च हुँदै गएकोले सन् 2024 हालसम्मकै गर्मी वर्ष रहेको छ। राष्ट्रसंघले बढ़दै गएको प्रतिकूल मौसमी घटनाहरूले COP29 सम्बन्धित सबैलाई विश्वव्यापी मुद्दाको समाधानका लागि एकताबद्ध बनाउने आशा पनि व्यक्त गरेको छ। जलवायु परिवर्तनको प्रभावबाट जीवन रक्षा गर्न खरबौं डलर आवश्यक रहेकाले COP29 को मुख्य ध्यानाकर्षण आर्थिक मामलामा हुने तथा विकसित देशहरूलाई हरित गृह ग्यास उत्सर्जन घटाउन आह्वान गर्नेमा छलफल केन्द्रित हुने जनाइएको छ। जलवायु वित्त सम्बन्धी स्वतन्त्र उच्च स्तरीय विशेषज्ञ समूहको सन् 2022 प्रतिवेदन अनुसार विकासशील देशहरूलाई जलवायु वित्त आवश्यकताहरू पूरा गर्न सन् 2025 प्रतिवर्ष 10 खर्ब अमेरिकी डलर तथा सन् 2030 24 खर्ब अमेरिकी डलर चाहिन्छ। COP29 को मुख्य उद्देश्य जलवायु सम्बन्धी चुनौतीहरूको सामना गर्ने कमजोर देशहरूलाई सहयोग गर्न वित्तीय लक्ष्यहरूमा सम्झौताहरू सुरक्षित गर्नु हो। युक्रेनको दक्षिणी भागमा रूसी आक्रमणबाट कम्तीमा 6 जनाको मृत्यु भएपछि युक्रेनी अधिकारीहरूले देशको अधिकांश भागमा हवाई आक्रमणको सतर्कता जारी गरेका छन्। यो घटना मस्को र किएभले एक अर्कामाथि रेकर्ड संख्यामा राति ड्रोन आक्रमण गरेको एक दिनपछि भएको हो। युक्रेनी राष्ट्रपति भलोदोमिर जेलेन्स्कीका अनुसार 24 घण्टामा रूसले युक्रेनमाथि 145 ड्रोन प्रहार गरेको छ। यसैबीच अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेनमा युद्ध नबढ़ाउन आग्रह गर्नुभएको द वाशिङटन पोस्टले जनाएको छ।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
आर्थिक वर्ष 2080-81 संघ र प्रदेश सरकारको बेरुजू 21,51 करोड़ रूपियाँ भन्दा बढ़ी देखिएको छ। मालेखा नियन्त्रक कार्यालयले मालेखा परीक्षकको कार्यालयलाई बुझाएको केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण अनुसार संघ तथा प्रदेश सरकारको गत आर्थिक वर्ष 2080-81 आन्तरिक लेखा परीक्षणबाट कायम भएको बेरुजू रकम 21,51,96 लाख रहेको उल्लेख गरेको छ, जसमा नियमित गर्नुपर्ने बेरुजू 1,13,50,00,000, असुल गर्नुपर्ने बेरुजू 1,92,96,00,000 र पेस्की बेरुजू 10,45,49,00,000 रहेको जनाइएको छ। महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले सरकारको गत आर्थिक वर्षको संघीय संचित कोष, वैदेशिक अनुदान र ऋण सहायता, लगानी एवं नेपाल सरकारको बजेटरी तथा गैर बजेटरी निकायको विनियोजन लगायतका विषयहरू समेटेर केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण तयार पारी महालेखा परीक्षकको कार्यालयलाई बुझाइसकेको जानकारी दिनुभयो। उक्त विवरण अनुसार गत आर्थिक वर्षमा संघीय कोष कुल 2,24,13,13,00,000 ऋणात्मक देखिएको छ। आर्थिक वर्ष 2080/81 को शुरूमा संघीय संचित कोष कुल 1,81,26,73,00,000 रूपियाँले ऋणात्मक रहेकोमा यस वर्ष कुल प्राप्ति 13,35,92,74,00,000 रहेको र कुल भुक्तानी 13,93,39,42,00,000 रहेको औल्याइएको छ। कतार एयरवेजले भैरवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबारदेखि उडान गर्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले कतार एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबारदेखि दैनिक उडान गर्न लागेको जानकारी दिनुभयो। कतारले दैनिक 2 उडान काठमाडौँ र एउटा भैरवाबाट गर्ने गरी नयाँ उडान तालिका सार्वजनिक गरेको छ। विमानस्थल मरमत शुरू हुन अघि कतारले काठमाडौँमा दैनिक 4 उडान गर्दै आएको थियो। यो सहित मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने हवाई कम्पनीको संख्या 5 पुगेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्यमशीलता प्रवर्धनमा सरकार सबै किसिमका नीतिगत सहजीकरणका लागि तत्पर रहेको बताउनु भएको छ। सेन्टर फर इनोभेटिभ गभर्नेन्स प्राक्टिसेस र सुशासन अध्ययन प्रतिष्ठानले संयुक्त रूपमा सोमबार ललितपुरमा आयोजना गरेको नेपालमा नव प्रवर्तन र स्टार्टअपलाई प्रोत्साहन सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा मन्त्री भण्डारीले विक्रम सम्बत 2076 नीति तथा कार्यक्रममा समावेश भएको स्टार्टअपको नीतिगत व्यवस्था र कार्यान्वयनका लागि अघिल्लो वर्ष 25 करोड़ बजेट रहेकोमा चालू आर्थिक वर्षमा 1 अर्ब पुर्याइएको बताउनुभयो। कार्यक्रममा राष्ट्रिय योजनाका सदस्य डाक्टर प्रकाश कुमार श्रेष्ठले तीनै तहका सरकारको प्राथमिकता पहाड़ भत्काउने र सड़क बनाउनेमा मात्रै केन्द्रित भएको भन्दै नव प्रवर्तन र उद्यमशीलतामा ध्यान दिन नसकेको उल्लेख गर्नुभयो। नेपाली शेयर बजारमा सोमबार कारोबार उच्च रकमले वृद्धि भएको छ। सोमबार नेप्से परिसूचक भने 22.14 अंकले बढेर 2,760.21 अंकमा पुगेको छ। यस दिन कारोबार भएका कुल 13 उपसमूह मध्ये 5 उपसमूहको शेयर मूल्य ओह्रालो लाग्दा 8 उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ। यस दिन कुल 2,45,57,153 कित्ता शेयरहरू 11,31,52,07,000 रूपियाँमा किनबेच भएका छन्। नेपाली बजारमा सोमबार छाप भएको सुनको मूल्य तोलामा 1,000 रूपियाँले घटेको छ। आइतबार छाप भएको सुन तोलामा 1,66,000 कारोबार भएकोमा सोमबार मूल्य घटेर प्रति तोला 1,65,000 निर्धारण भई कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। ऊर्जा मिश्रणको अवधारणालाई कार्यान्वयन गर्ने लक्ष्यका साथ नेपाल विद्युत प्राधिकरणले 64 ऊर्जा कम्पनीहरूलाई छनौट गरेको छ। प्राधिकरणले प्रतिस्पर्धाको आधारमा ती कम्पनी छनौट गरेको जनाएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तराईका विभिन्न जिल्लामा प्राधिकरणले 1,000 मेगावाट क्षमताका सौर्य ऊर्जा आयोजना अगाडि बढाउन लागेको बताउनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवनाचार्य। अब खेल समाचार।
एङ्टिन लामाले अमेरिकाको न्यूयोर्कमा भएको युएस अन्तर्राष्ट्रिय आमन्त्रण कराते च्याम्पियनशीपमा स्वर्ण पदक जितेका छन्। एङ्टिनले 10-11 वर्ष उमेर समूहको कुमुतीमा स्वर्ण पदक जितेको च्याम्पियन मार्शल आर्टका अध्यक्ष सुनिल लामाले जानकारी दिनुभयो। एङ्टिन च्याम्पियन मार्शल आर्टमा फर्सिसन गर्दै आएका छन्। 11 दक्षिण एसियाली खेलकुद शाखका स्वर्ण पदक विजेता लामा र अन्यले न्यूयोर्कमा रहेको च्याम्पियन मार्शल आर्टमा प्रशिक्षण दिँदै आएका छन्। नेपाल क्रिकेट संघ क्यानले आउँदो मंगसी 16 गतेदेखि हुने नेपाल प्रिमियर लीग एनपीएलमा सहभागी हुने फ्रेन्चाइज टोलीलाई निगरानी गर्न 24 घण्टा सेक्युरिटी अफिसर खटाउने भएको छ। सोमबार पत्रकारसँग अन्तर्क्रिया कार्यक्रम गर्दै क्यानका सचिव पारस खड्काले 8 फ्रेन्चाइजसँग 1-1 सेक्युरिटी लायजन अफिसर खटिने जानकारी दिनुभयो। नेपाल प्रहरीका आईजीबीसँग कुराकानी गरेर हरेक फ्रेन्चाइजसँग 24 घण्टा सेक्युरिटी अफिसर रहने व्यवस्था गरेकोले नेपाल प्रहरीले क्रिकेट बुझेका अधिकृतहरू खटाउने गरी सल्लाह भएको सचिव खड्काले बताउनुभयो। गत वर्ष आयोजना भएको नेपाल T20 फिक्सिङ विवादमा परेको थियो। एनपीएलको फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले अभिनेता राजेश हमाललाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ। लुम्बिनीले सोमबार एक कार्यक्रमका बीच महानायकको उपनाम पाएका राजेशलाई ब्रान्ड एम्बेसडरको रूपमा सार्वजनिक गर्यो। सम्झौता पत्रमा राजेश र लुम्बिनीका अध्यक्ष सूर्य जीशीले हस्ताक्षर गरे। लुम्बिनीको मार्की खेलमा नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेल छन्। यसै गरी टोलीले नन्दन फर्डेन्सलाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको छ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भागमा आंशिक बदली रही कोशी, बागमती, गण्डकी, प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा हल्का वर्षा हुनुका साथै उच्च पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 24.9 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 12.4 डिग्री सेल्सियस, अघि बिहानको सापेक्षिक आर्द्रता 98% रहेको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 23-25 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:23 भयो भने सूर्यास्त भरे साँझ 5:13 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। अर्थतन्त्रको सुधार र संविधान संशोधनको विषयमा छलफल भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। उद्योग धन्दा बन्द हुने गरी कुनै पनि गतिविधि गर्न नदिइने प्रधानमन्त्री ओलीद्वारा स्पष्ट। डेडिकेटेड फिडर ट्रंक लाइनबाट खपत भएको विद्युत महसूलको बक्यौता रकम 15 दिनभित्र असूल गर्ने सरकारको निर्णय। गलत क्रियाकलापमा संलग्न जोसुकै भए पनि कार्यवाहीबाट उम्कन नसक्ने सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङको प्रतिबद्धता। आज हरिबोधिनी एकादशी पर्व मनाइँदै काठमाडौँ उपत्यकाभित्र र बाहिरका विभिन्न स्थानमा विशेष मेला लाग्दै र जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन COP29 अजरबैजानको बाकुमा शुरू। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा हुनेछ। हवस् त, नमस्कार।